السلام علیکم، وائس آف امریکہ کی اردو سروس سے پروگرام جہاں رنگ میں خوش آمدید۔ میں ہوں آپ کی میزبان شہناز نفیس اور اس پروگرام کے پروڈیوسر ہیں انجم ہیرل گل۔ سامعین، ہمارے آج کے پروگرام کا آغاز ہوگا قطر میں امریکہ اور طالبان کے مابین جاری مذاکرات سے، اور افغانستان میں ایک فوجی تربیتی مرکز پر طالبان کے حملے سے۔ پروگرام کے دوسرے حصے میں ساہیوال سانحے کی تحقیقات کرنے والی مشترکہ تحقیقاتی ٹیم کی طرف سے جو نکات سامنے اب تک آئے ہیں اس کا ہم تجزیہ کریں گے، اور آخر میں پی ٹی ایم یعنی پشتون تحفظ تحریک کے ایک رہنما عالم زیب محسود کی کراچی میں گرفتاری پر بات ہوگی۔ ہمارا ٹول فری نمبر جس پہ کال کر کے آپ ہمارے پروگرام میں شامل ہو سکتے ہیں وہ ہے 0800-777-789۔ نمبر ایک دفعہ پھر 0800-777-789 پہ کال کر کے آپ ہمارے جو آج کے مختلف موضوعات ہیں اس پر اپنی رائے کا اظہار کر سکتے ہیں، اور ہمارے مہمانوں سے سوالات بھی کر سکتے ہیں۔ پروگرام کے پہلے سیگمنٹ میں ہمارے ساتھ ہوں گے پاکستان سے دفاعی تجزیہ نگار بریگیڈیئر سید نذیر صاحب، افغانستان سے ایک سینئر صحافی اور تجزیہ کار انیس الرحمان صاحب ہمیں جوائن کریں گے کچھ دیر میں، اور یہاں امریکہ سے تجزیہ نگار علی اکبر مرزا صاحب ہمارے ساتھ ہوں گے۔ جی بریگیڈیئر سید نذیر صاحب، بتایا جا رہا ہے آپ ہمارے ساتھ ہیں اس وقت، یہ بتائیے گا کہ آج ایک بلکہ کل ایک بہت بڑا حملہ ہوا ہے افغانستان میں ایک فوجی تربیتی مرکز پر، جس میں 100 سے زیادہ بتایا جا رہا ہے کہ افراد وہ ہلاک ہوئے ہیں۔ ایسے میں جب دوحا میں بات چیت بھی اس وقت ہو رہی ہے، اور اس طرح کے حملے کرنا، اس سے طالبان جو ہیں افغان طالبان کیا پیغام دینا چاہتے ہیں؟
جی بہت شکریہ۔ جہاں تک اس حملے کا تعلق ہے تو افغانستان میں جنگ شروع کی نہیں ہے، حالانکہ بات چیت ہو رہی ہے۔ اس میں جو انگریزی میں کہتے ہیں کہ فائٹ فائٹ اینڈ ٹاک ٹاک، وہ دونوں والا سلسلہ جاری ہے۔ ابھی جو طالبان نے جو حملہ کیا ہے، اور وہ خصوصی طور پر انڈیا کے جو ٹریننگ سینٹر تھا، اور اس میں تقریباً 140 کے لگ بھگ یا اس سے زیادہ کیجوالٹیز ہوئی ہیں اور کار بم کے ذریعے، یقیناً ایک بہت بڑا حملہ ہے۔ اور اس سے طالبان یہ سمجھتے ہیں کہ ہم جتنا بھی فشار، جتنا بھی دباؤ افغان حکومت پر لا سکتے ہیں، اور جتنا بھی گراؤنڈ گین کر سکتے ہیں اور اپنے لیے اسپیس کریٹ کر سکتے ہیں، تو اتنا جو ہمارا جو بات چیت کا جو سلسلہ جاری ہے یا جو ہو رہے ہیں، اس میں ہماری پوزیشن مضبوط ہوتی جائے گی، اور ہمیں زیادہ ایک پوائنٹ آف اسٹرینتھ سے بات کرنی ہوگی۔ اور یہ ایک پیغام ہے کہ مور جو افغان فورسز ہے اس پر ایک ڈیمورلائزیشن کا اثر ڈالا جائے۔ دوسری بات یہ کہ افغان حکومت کو یہ پیغام بھی کہ وہ خود کی حفاظت نہیں کر سکتے، اور تیسری بات یہ بھی ہے کہ انٹرنیشنل طور پر بھی یہ پیغام ہے کہ وہ گراؤنڈ پر ابھی تک موجود ہیں، اور وہ اس قسم کے بڑے حملے بڑے سیکیور زون میں کرنے کے قابل بھی ہیں۔ اور تو ظاہر ہے کہ اس کے اثرات تو کافی ہوتے ہیں، لیکن یہ ہے کہ ابھی تک سیز فائر کا کوئی سلسلہ نہیں ہوا ہے تاکہ اس قسم کے حملوں کو پھر روکا جا سکے۔ جہاں تک یہ موجودہ حملے کا تعلق ہے تو یقیناً ایک بڑا حملہ شمار کیا جاتا ہے، اور دوسرا بڑے سیکیور زون پر ہوا ہے، تو اس سے یہ بھی افغان حکومت کے لیے میرے خیال میں کہ اپنے صفوں کو درست کرنا، اور جو ان کا انٹیلیجنس سسٹم ہے اس میں جو چنکس ہے، اس میں کمزوریاں ہیں، وہ بھی سامنے آئی ہوئی ہے۔ اور اس کے علاوہ جو فعالیت ہے طالبان کی، وہ بھی سامنے آیا ہوا ہے۔ تو میرے خیال میں کہ ان سب کو اگر دیکھا جائے تو یقیناً ایک قسم کی چیزیں بات چیت کے دوران، بات چیت پر اثر انداز کسی نہ کسی طریقے سے ہو جاتی ہے۔
جی انیس الرحمان صاحب بھی کابل سے ہمارے ساتھ ہیں۔ انیس الرحمان، پروگرام میں خوش آمدید، اور ہمیں یہ معلوم ہے کہ طالبان جو ہیں وہ خود کہتے بھی رہے ہیں اپنے پیغامات میں، ایک طرف وہ بات چیت کے ذریعے تنازع کے پرامن حل کی کوششوں پر یقین بھی رکھتے ہیں. دوسری جانب اس طرح کے حملے بھی وہ جاری کیے ہوئے ہیں. ایک بہت بڑا حملہ ہوا ہے, 100 سے زیادہ افراد جس میں NDS کے اہلکار بھی بتایا جا رہا ہے شامل ہیں, وہ بھی ہلاک ہوئے ہیں. بریگیڈیئر صاحب کا یہ کہنا ہے کہ اس سے طالبان جو ہیں حکومت پر دباؤ ڈالنا چاہتے ہیں, انہیں کمزور دکھانا ان کا مقصد ہے اور اپنی طاقت کا مظاہرہ کرنا ہے. افغان عوام اور افغان حکومت کس طرح اس حملوں کو لے رہے ہیں, کس طرح اس کو دیکھا جا رہا ہے؟
جی بہت شکریہ, تھینک یو ویری مچ کہ آپ نے ہمیں وقت دیا اور پروگرام انوائٹ کیا. دیکھیں جہاں تک افغان عوام کی بات ہے, وہ تو اس وقت ان کی ضرورت ہے امن, پیس. وہ تو بالکل حکومت پر بھی جو ہے دباؤ ڈال رہے ہیں اور طالبان پر بھی ڈال رہے ہیں کہ آپ جو ہے لڑے مت اور آپس میں بات چیت کر کے اس مسئلے کا حل نکالیں. اگر آپ دیکھیں کہ جو اس وقت حکومت کر رہی ہیں, جو حکومت کی نمائندے ہیں افغانستان کے سسٹم میں موجود ہے, وہ کوئی اور نہیں ہے, وہ بھی افغانستان کے عوام ہے. اور دوسری طرف اگر آپ طالبان کی صفوں میں دیکھتے ہیں تو اس میں بھی جو ہے افغانستان کے عوام ہے. تو دونوں طرف سے جو ہلاکتیں ہوتی ہیں اور جو لڑائی ہوتی ہیں وہ افغانستان کے لوگوں کے درمیان ہے. یہ میں سمجھتا ہوں کہ ایک بہانہ ہے کہ اب جو ہے افغانستان کے اندر جو حکومت ہے وہ امریکہ کی ہاتھ میں ہے. امریکہ ایک سپورٹ ہے, ایک ہیلپ کر رہا ہے افغانستان کے ساتھ, خواہ وہاں پہ کوئی بھی بندہ بیٹھا ہو. افغانستان کی عوام اس وقت ایک منظم سسٹم چاہتی ہے اپنی افغانستان کے اندر. آپ نے 40 سال سے دیکھ رہے ہیں کہ افغانستان میں جو ہے ایک لڑائی جاری ہے, یہاں پہ کوئی نظام نہیں ہے, یہاں پہ سب کچھ مفلوج ہو چکا تھا. یہاں کی جو ادارے تھے, یہاں کے جو اسکولس تھے, کالجز تھے, یونیورسٹیز تھے, وہ سب کچھ تباہ ہو چکے تھے. اب آج آپ دیکھیں کہ افغانستان کی عوام 150 سے زیادہ یہاں پہ پرائیویٹ یونیورسٹی بن چکی ہیں, یہاں پہ 50 جو ہے وہ گورنمنٹ یونیورسٹیز ہے, ہزاروں لاکھ اسکولز بن چکے ہیں. تو یہ جب ایک سسٹم ہوتا ہے تو وہ سسٹم میں لوگ آتے ہیں تو وہ افغانستان کے عوام ہے. جہاں تک یہ حملے ہو رہے ہیں, بالکل آپ ہلمند میں 2 روز پہلے ہلمند, ننگرہار, کندہار, تقریباً 9 صوبوں میں افغانستان کے عوام نے مظاہرہ کیا ہے. اور پھر ان کی ڈیمانڈ یہی تھی کہ اگر پھر جگہ یہاں پہ لڑائی شروع ہوتی ہے تو یہی عوام طالبان کی طرف بھی موو کریں گے اور افغانستان کے عوام حکومت کی طرف بھی موو کریں گے کہ آپ لڑے مت. جہاں تک یہ جو آپ نے لاسٹ 2 بلاسٹ ہوئے ہیں, ایک کابل میں ہوا تھا اور جو کل ایک میدان وردگ میں ہوا تھا, ان کو بھی اچھا نہیں سمجھتا کیونکہ اس سے تعلقات خراب ہو رہے ہیں. اگر ایک طرف لڑائی جا رہی ہے اور دوسری طرف جو ہے باتیں ہو رہی ہیں تو میرے خیال میں پھر وہ امن کی باتیں جو ہے وہ سبوتاج ہو جاتی ہیں. یا تو آپ لڑیں جتنا لڑ سکتے ہیں, اپنا فورس دکھائیں, خوب لڑیں, اور جب بات آتی ہے امن کی, پیس کی, تو پھر آپ نہ لڑے اور بات جو ہے میز پہ رکھے اور اس مذاکرات کی طرف جائے اور مذاکرات میں اپنی بات رکھے اور اس میں کو حل کرنے کی کوشش کریں. تو اس وقت افغانستان کی عوام یہی چاہتی ہیں کہ طالبان اور افغان حکومت ساتھ بیٹھے. دیکھیں امریکہ جب تک بات کرے گی تو میں نہیں سمجھتا کہ کوئی اس تنازعہ کا مسئلہ حل ہو جائے گا, کیونکہ افغانستان کی عوام کا مسئلہ ہے, یہ افغانستان کے اندر کا مسئلہ ہے. چلے امریکہ کے ساتھ بات چیت ہو جائے گی, طالبان بھی راضی ہو جائیں گے, اب امریکہ بھی راضی ہو جائے گی, لیکن یہ جو پچھلے 96 اور 98 میں جو اب طالبان اور یہاں کی جو ناردرن ایریاز کے لوگ تھے کمانڈر سے, ان کے درمیان جو لڑائی ہوئی تھی, اب بھی وہ دشمنیاں تو ہیں, اب بھی وہ چیزیں موجود ہیں. تو یہ لوگ جب ٹیبل پہ نہیں بیٹھیں گے اور اپنے مسائل نہیں حل کریں گے تو میں نہیں سمجھتا کہ جو ہے ہم آگے چل پائیں گے. ہمیں اچھی خبریں آ رہی ہیں, ہم پر امید ہیں, افغانستان کے عوام پر امید ہیں کہ چلے اگر امریکہ بات کر رہے ہیں افغانستان کے حوالے سے, پاکستان کر رہے ہیں, کوئی بھی کر رہے ہیں, لیکن اس کا ریزلٹ ضروری ہے. اگر ریزلٹ نہیں آتا تو یہ میرے خیال میں دن بدن جو لوگ افغانستان کے اندر مر رہے ہیں ان کا حساب پھر کوئی اور نہیں دے سکتا. جی
اوکے. لیکن یہاں پہ انیس الرحمان صاحب, اگر ہم دیکھیں تو امریکہ تو کافی عرصے سے یہ کوشش کرتا رہا ہے طالبان کو کنونس کرنے کی, وہ اس نے کوشش کی ہے, کچھ دن پہلے بھی یہ خبر آئی تھی. وہ تو یہ چاہتا ہے کہ مذاکرات کی میز پر افغان حکومت کا نمائندہ بھی شامل ہو, لیکن اطلاعات یہ ہیں کہ طالبان جو ہیں وہ اس کے لیے راضی نہیں ہے. تو امریکہ اور کیا کر سکتا ہے؟ क्या ऑप्शन ले जाता है?
यही तो हम कह रहे हैं कि अमरीका और तालिबान अगर दरमियान में बात करेंगे तो उसका हल हमें दिखाई नहीं देता। देखिए 28 फरवरी 2018 को अशरफ गनी ने अफगानिस्तान के हाई पीस काउंसिल में एक मुकम्मल पैकेज दिया था तालिबान को, और उसमें सबसे अहम बात और बड़ी बात और पहली बात यही थी कि जब बात होगी हमारे दरमियान तो सबसे बात यही होगी पहली कि अमेरिका कब निकलेगी, वो हमारी डेट बताएगी और उसके लिए हम जो है अपना एक शेड्यूल बनाएंगे और वो यहाँ से जाएगी। अब इतना जब आपको एक बंदा कह रहा है तो मैं समझता हूँ कि इससे बड़ी बात और नहीं हो सकती। इसी तरह तालिबान से भी एक स्टेटमेंट आनी चाहिए कि चले आइए बैठते हैं, अब यहाँ से बात शुरू होती है, 6 महीने बाद निकलती है, एक साथ बाहर निकलती है। दूसरी बात, ये जो अफगानिस्तान की इस वक्त 350,000 फौज अफगानिस्तान की बनी हुई है मुख्तलिफ, जिसमें पुलिस है, इसमें फौज है, इसमें सिक्योरिटी फोर्सेज है, इसमें खुफिया इदारे हैं, इनकी जो तनख्वाहें हैं, इनकी जो अखराजात हैं, इस वक्त वो सारे अमरीका दे रहे हैं। क्या तालिबान के साथ ऐसा कोई सिस्टम है कि इन लोगों को ये सारे अखराजात पूरे करें या इस पूरे निजाम को चलाएं? हम तो ये कह रहे हैं, अफगानिस्तान के अवाम भी यही चाहती हैं, सब चाहते हैं कि तालिबान लड़ाई की अगर वो लड़ रहे हैं या वो बात कर रहे हैं तो साथ साथ ये भी बता दें कि वो अफगानिस्तान के निजाम के लिए कौन सा सिस्टम लाएंगे, कौन से सिस्टम पर बात करेंगे। मैं आपसे पूछता हूँ नफीसा साहिबा कि क्या 96 और 98 का निजाम अफगानिस्तान में फिर होगा? क्या यहाँ पर फिर जो है ह्यूमन राइट्स वायलेशन होगी? क्या यहाँ पर फिर जो है बच्चियों की और यहाँ के जो लड़कियां हैं वो स्कूल यूनिवर्सिटी नहीं जाएंगे? यहाँ फिर वही निजाम होगा? तो मैं समझता हूँ अगर उस निजाम की तरफ हम रखते हैं तो क्या
अली अकबर मिर्ज़ा साहब हमारे साथ हैं,
वो ये बर्दाश्त कर पाएंगे?
आपने उठाए हैं,
फिर मुहाजिर हो जाए।
बिल्कुल, बहुत वैलिड क्वेश्चन अनीस रहमान साहब आपने उठाए हैं। ये क्वेश्चन हम अली अकबर मिर्ज़ा साहब, यूएस बेस्ड एनालिस्ट हैं, उनके सामने हम रखना चाहेंगे। अली अकबर मिर्ज़ा साहब, प्रोग्राम में खुश आमदीद। काबुल से अनीस रहमान का ये कहना है कि ये जो मुज़ाकिरात जारी हैं इस वक्त, इसका अमरीका और तालिबान के दरमियान, उनके बकौल इसका कोई फ़ायदा उस वक्त तक नहीं जब तक के अफगान हुकूमत को इसमें शामिल नहीं किया जाता। और वो उन्होंने ये क्वेश्चन भी उठाए हैं कि क्या इन मुज़ाकिरात का मतलब यही है कि 96-98 का तालिबान का जो निज़ाम था वो वापस आ जाएगा? क्या लड़कियों की जो पढ़ाई है उनके स्कूल जाने पर दोबारा पाबंदियां लगेंगी? क्या आप नहीं समझते ये एक पूरी लड़ाई जो थी ये एक ज़ीरो सम गेम था?
जी, सबसे पहले तो मैं यहाँ से शुरू करना चाहूँगा कि अंसारी साहब ने जो बातें कही हैं उनसे मैं तकरीबन 100% मुत्तफिक हूँ, क्योंकि और उन्होंने मेरे मुंह से बल्कि अल्फाज छीन लिए जिसे कहना चाहिए। अगर आप इसमें मिसाल देखें साउथ कोरिया और नॉर्थ कोरिया की, तो आजकल जो अमेरिका ने मजबूर होके नॉर्थ कोरिया के साथ गुफ्तगू की और अब दूसरी मुलाकात भी सदर ट्रंप और नॉर्थ कोरिया के रहनुमा के दरमियान होने वाली है, तो इसमें एक बहुत बड़ा और वजनी पहलू ये है कि नॉर्थ कोरिया और साउथ कोरिया ने आपस में जो है बात करके एक अमन की तरफ कदम बढ़ाने शुरू कर दिए थे। लिहाजा और साउथ कोरिया के जो मौजूदा सदर हैं उन्होंने अपनी इंतखाबी मुहिम इसी बुनियाद पे जीती थी कि जनाब हमें नॉर्थ कोरिया से बात करना चाहिए और नॉर्थ कोरिया से अमन करना चाहिए, इसलिए कि अमेरिका तो यहाँ पर है और चला जाएगा लेकिन मरेंगे कोरियंस दोनों साइड पे, चाहे वो नॉर्थ कोरिया के कोरियंस हों या साउथ कोरिया के कोरियंस। इसी तरह बिल्कुल यही चीज अफगानिस्तान में भी है कि चाहे वो हुकूमत के हामी अफगान हो, तालिबान के हामी अफगान हो या न्यूट्रल अफगान हो, ये सब के सब हैं तो अफगान, और ये वही अफगानिस्तान है कि जहां पर आज से 40 साल पहले बच्चियां, लड़कियां, मर्द सब स्कूल जाते थे, एक अजीब लिबरल माहौल था, जिस जो बुरखा पहनती थी खवातीन वो बुरखा पहनती थी, जो खवातीन स्कर्ट पहन के स्कूल कॉलेज जाती थी और बाइसाइकिल चलाती थी वो इसी तरह जाती थी और कोई मसाइल नहीं होते थे। लेकिन बात वही आ जाती है कि अफगानिस्तान में दो तीन चीजों की जरूरत है बहुत ज्यादा। एक तो ये कि सारे अफगानियों को ये रियलाइज करना है कि जनाब इसमें फायदा या नुकसान जो हो रहा है वो अफगान अवाम का है, चाहे वो पठान हो, चाहे किसी और एथनिसिटी से ताल्लुक रखते हो। दूसरी बात जो ये है कि वहां पर जैसा कि अंसारी साहब ने भी कहा कि लोग जो हैं उनको ये पूछना बिल्कुल जायज क्वेश्चन है। और वहां पर जो अफगानिस्तान में तालिबान लड़ रहे हैं उसमें भी मसला ये है कि वो तालिबान में भी कई ग्रुप हैं, कई पोजीशन रखने वाले लोग हैं, कुछ मजाकरात के साथ के जरिए हल चाहते हैं, लेकिन उसमें भी कुछ अनासिर ऐसे हैं कि जो नहीं चाहते कि मजाकरात हों। लिहाजा ये हमला जरूरी नहीं है कि इस तालिबान ने इसलिए किया हो कि वो अपनी ताकत मनवा सके, डिपेंड करता है कि उनको मजबूरन ये कहना भी पड़े, लेकिन डिपेंड करता है कि असल ये हमला करवाया किसने है। हो सकता है किसी ऐसे फ्रिंज ग्रुप ने तालिबान के करवाया हो जो ये मजाकरात नहीं चाहता। वहां पर जो दहशतगर्दी हो रही है उसमें कई ममालिक के इंटरेस्ट शामिल है, पाकिस्तान उसमें अपने मफादात रखता है, ईरान के अपने मफादात हैं और इंडिया के बहुत ज्यादा मफादात हैं और इंडिया वहां मौजूद है और खुद अमरीकी हुकूमत में तसादात मौजूद हैं। जिस तरह के सीरिया में ट्रंप ने कहा कि अब सीरिया से फौजें निकल आएंगी, तो मालूम हुआ चार साल की तारीख में 2015 से वहां अमेरिकन फौजें मौजूद हैं और चार साल में पहली दफा जैसे ही ट्रंप ने कहा कि वहां से सीरियन फौजें निकलेंगी तो मालूम हुआ अचानक आईसीआई ने हमला करके चार अमेरिकन को हलाक कर दिया, ताकि ये नैरेटिव बने कि नहीं जी फौजों को नहीं निकलना चाहिए। तो इसमें किसी भी वेस्टेड इंटरेस्ट का हाथ हो सकता है। अफगान आवाम को चाहिए कि जहानत से काम लेते हुए अपने मफादात को अफगानिस्तान फर्स्ट रखते हुए ये सोचें कि इन हमलों के पीछे और इन चीजों के पीछे किसका ताल्लुक है, और यकीनन ये सारी चीजें जो हैं वो गुफ्तगु में हल होनी चाहिए कि यकीनन अफगानिस्तान से बैरूनी मदाखलत का खात्मा हो, बैरूनी फौजें वहां से चली जाएं, लेकिन साथ साथ उसका मुस्तकबिल का भी तय होना चाहिए, क्योंकि अफगानिस्तान में सिर्फ तालिबान ही नहीं है, दूसरे लोग भी हैं। जैसा कि मैंने कहा कि पहले भी लोग लड़कियां और मर्द स्कूल जाते थे, जिसकी मर्जी होती थी दाढ़ी रखता था, जिस मर्द की मर्जी होती थी दाढ़ी नहीं रखता था। आज भी यही सूरत हाल है, यूनिवर्सिटीज बनी है। तो अफगान आवाम को अपने मफादात का ख्याल रखते हुए इस गुफ्तगु को आगे बढ़ाना चाहिए।
ठीक, ओके। इस मोड़ पे कुछ कॉलर्स को हम लेते हैं। मुख्तसर पाकिस्तानी कश्मीर से मारूफ शाहिद जी, अस्सलाम वालेकुम।
जी वालेकुम सलाम जी। माशाल्लाह आज आपने बहुत ही एक्सपर्ट मेहमान बुलाए। नहीं तो मेरा इनसे एक सवाल है कि जिस बात बात तालिबान का और अमेरिका का झगड़ा है, नहीं अमेरिका क्यों अपनी फौजों को निकालने का टाइम टेबल नहीं देता, ताकि तालिबान को फिर इस बात का निकाल किया जाए कि वो अफगान गवर्नमेंट से भी मुज़ाकरात करें और अमेरिका से भी करें। नहीं
ओके। मियां मोहम्मद अटक से जी, अस्सलाम वालेकुम।
मियां मोहम्मद अकरम एडवोकेट अटक शहर से अर्ज कर रहा हूँ। अर्ज ये है कि अमेरिका अफगानिस्तान से 10,600 मील दूर है, वो नॉर्थ कोरिया से तो मुज़ाकरात नहीं कर सका, या उसके आने का मकसद क्या है अफगानिस्तान में? उसी ने आकर सारा उद्यम मचाकर ईरान और चाइना और तबाही फेर दी है, मुसलमानों का मरना की ईसाइयों की किस किताब में लिखा? अपनी फौजें निकाल दे, उसको किस डॉक्टर या टीम ने कहा कि तुम खा मखा अफगानिस्तान में ठहरो? थैंक यू वेरी मच
जी, शुक्रिया आपका। मोहम्मद मियां मोहम्मद अटक से ये उन्होंने बात कर ली, कि ये मियां उनकी लाइन बताया जा रहा है, बल्कि उन्होंने बात कर ली। ब्रिगेडियर साहब आप ये बताइएगा, वैसे इस बात पर तो सब मुतफिक हैं कि अफगान हुकूमत की नुमाइंदगी बातचीत में होनी चाहिए, लेकिन वो नहीं है, लेकिन उसके बावजूद अगर हम देखें तो इतनी कोशिशों के बावजूद कोई बड़ी पेशरफ जो है इन मुज़ाकरात में हमें नज़र नहीं आ रही है। मेन पॉइंट्स जो हैं वो क्या हैं जिस पे के जिसकी वजह से ये अमल रुका हुआ है?
तो मेरे ख्याल में कि वो काफी पेशरफ नजर आ रही है, और पेशरफ के सबसे बड़ा इंडिया ये है कि मुजाकिरात जारी है, और छोटे मोटे क्योंकि ये 17 साल की जंग है, बड़ा कम्प्लेक्स इशू है, बहुत सारे स्टेक होल्डर्स है, एक कॉम्प्लिकेटेड वेब है, इसको सुलझाना, इसको लाइन पर ले आना, टाइम उसको देना चाहिए। और दूसरी बात ये है कि ये थोड़े अरसे में जितना प्रोग्रेस हुआ है, और क्योंकि सबसे बड़ी बात तो ये है कि तालिबान और अमरीका के दरमियान बारीक बातचीत, और दूसरी बात ये है कि तालिबान का ये मानना कि अफगानिस्तान की सरजमीन और किसी के खिलाफ इस्तेमाल नहीं होगी, कोई ऐसे ग्रुप्स जिस पर अलकायदा वगैरह है इधर पनाह नहीं ले सकेंगे, और दूसरी बात ये कि अमेरिका का ये कि उन्होंने इधर से निकलना है, किस टाइम टेबल के तहत उस पर बातचीत हो रही है। जहां तक अफगान हुकूमत का ताल्लुक है कि वो कब हो कि वो मुजाकरात में शामिल हो, तो मेरे ख्याल में उसका भी टाइम आ जाएगा, क्योंकि जाहिर है कि अभी जो तालिबान का बयान है तो बेसिकली ये है कि फॉरन ग्रुप इधर से निकल जाए, वो मामला जब तय हो जाएगा तो फिर जाहिर है कि जब तक अफगान के मुख्तलिफ बड़े हुकूमत है या उसमें ताजिक है, उसमें उज्बेक है, उसमें इसमें के अलावा बाकी वार लॉर्ड्स हैं, मुख्तलिफ स्टेक होल्डर्स हैं, इसके अलावा रीजनल स्टेक होल्डर्स हैं जो कि पाकिस्तान है, ईरान है, रूस है, चाइना है, और ये भी ऑन बोर्ड होने जरूरी है क्योंकि इसमें जब तक इस किस्म के गारंटर्स न हो, इस किस्म के फैसिलिटेटर्स न हो और जब तक पूरे अफगानिस्तान के जितने भी लड़े हैं वो ऑन बोर्ड न हो तो फिर वही वाला जो अफगानिस्तान बन जाएगा जो कि रशियन विड्रॉल के बाद बना था। तो ये जरूरी है कि पहले एक बड़े नुक्तों को हल किया जाए और वो ये है कि अमेरिका और तालिबान के दरमियान जो बातचीत है ये मतलब कामयाबी से हमकिनार हो जाए और इनमें इसके बाद जो तालिबान के साथ अफगान हुकूमत की बातचीत है या उनके मुख्तलिफ दड़ों की है वो दूसरे मरहले में हो सकता है। तो मेरे ख्याल में कि हमें जो मुज़ाकरात का जो अमल होता है वो नॉर्मली स्टेज वाइज होता है, आपको बड़े इश्यूज को और जो कॉमन ग्राउंड है और फिर इसके अलावा जो कंटेंशन इश्यूज होते हैं उनको तीन बॉक्सेस में डाल लेते हैं और फिर उसको एक एक करके उसको एड्रेस कर लेते हैं। तो मेरे ख्याल में कि इतने थोड़े वक्त में इतने बड़े नतीजे को अखज करना या टेबल पर रखना या उसको लोगों के सामने रखना थोड़ा सा मुश्किल काम है। अलबत्ता जो पॉजिटिव साइंस नजर आ रही यहाँ पर जलमे खलीजाद ने तकरीबन 5 दिन गुजारे, इसके अलावा सेनेटर ग्राहम साहब आए थे और ये सब बहुत पुरुमीद गए हैं और वो कहते हैं कि हम वसूख से कह सकते हैं कि बातचीत आगे बढ़ रही है और अमन उसका नतीजा है। और तीसरी बात यह है कि पाकिस्तान ने अभी तक जितना फैसिलिटेट किया है और जो कुछ कोशिश की है उसमें अगर मजीद इकदाम लिए जाएं तो मेरे ख्याल में कि बातचीत कामयाब हो जाएगी।
जिस तरह ब्रिगेडियर साहब आपने कहा, जिस तरह
अंडे पर थोड़ा सा इख्तलाफ था वो भी हल हो चुका है और अभी दोहा में दोबारा बातचीत तो कल से शुरू है। तो मेरे ख्याल में कि हमें पॉजिटिव चीजों को देखना चाहिए और उन चीजों को नहीं देखना है कि मैं बाहर हूँ या मैं अंदर हूँ मुज़ाकरात से, हर कोई स्टेक होल्डर उसके बगैर
इस पे अनीसुर रहमान को हम सुनना चाहेंगे। जी ब्रिगेडियर साहब, ब्रिगेडियर साहब एक मिनट, अनीसुर रहमान साहब को हम सुनना चाहेंगे इस पे। ब्रिगेडियर साहब आपको मेरी आवाज आ रही है?
यहाँ पर अमन हो,
ब्रिगेडियर सैयद नजीर साहब
पर आ जाए वो उसके लिए तैयार।
जी ब्रिगेडियर साहब हमारे साथ रहिए, मेरे ख्याल में मेरी आवाज आपको नहीं आ रही थी। अनीसुर रहमान साहब को हम सुनना चाहेंगे, लेकिन आपने जो अभी गुफ्तगू की है इससे कुछ सवालात जहन में आते हैं। एक तो ये जिस तरह आपने खुद भी कहा कि इन मुज़ाकिरात से पहले काफ़ी अमरीकी आला ओहदेदार पाकिस्तान विजिट कर चुके हैं, एक दो दिन के लिए नहीं कई कई दिन तक पाकिस्तान में रहे हैं, तो इन मुज़ाकिरात में पाकिस्तान का कितना किरदार है और क्या ऐसा तो नहीं है कि पाकिस्तान नहीं चाहता कि इस मोड़ पर, बातचीत के इस मोड़ पर अफगान हुकूमत शामिल हो? ब्रिगेडियर साहब
जी, देखें
अनीस रहमान साहब, ब्रिगेडियर साहब से ये क्वेश्चन मैंने किया है। जी ब्रिगेडियर साहब,
ठीक है,
ब्रिगेडियर साहब
कहता है और इसका इतराफ अशरफ गनी साहब ने भी किया है और उनके अलावा उनका नुमाइंदे भी आए थे और कि पाकिस्तान काफी सिंसियरिटी से आगे बढ़ रहा है और अफगान लेड अफगान उन पीस प्रोसेस को वो करते हैं, उसको सपोर्ट करते हैं और इसके अलावा जो अभी तक फैसिलिटेशन हुई है उससे तो अमेरिका भी खुश है और अफगान हुकूमत भी खुश है और वो जो पहले ग्लेम ब्लेम गेम था वो प्रेज गेम में चल उसमें तब्दील हो चुका है। इसके अलावा जो फैसिलिटेशन पाकिस्तान ने किए है मेरे ख्याल में कि अगर इसको पॉजिटिव से देखा जाए और पाकिस्तान का जो रोल है अगर उसको ज्यादा यूटिलाइज किया जाए एक मुस्बत अंदाज में तो बेहतर नतीजे निकल सकते हैं। अलबत्ता इसमें मुझे एक दो चीजें जो नॉर्मली ऐसे किस्म के जब बड़े मुल्क होते हैं और या इस किस्म के मुज़ाकरात होते हैं तो उसके नतीजे को भी देखना होता है कि पॉसिबली किस साइड पर गलती हो सकती है या कोई ना कोई जो है गेम स्पॉइलर उसमें क्या किरदार अदा कर सकते हैं। तो हम ये भी देखते हैं कि ऐसा न हो कि पाकिस्तान का एक कंसर्न ये है कि अमेरिका इसको उस तरीके से न छोड़ दे जिस तरीके से रशिया चला गया था और फिर अफगानिस्तान में इसको एक कुंडलीज सिविल वार शुरू हुआ था, तो वो पाकिस्तान के लिए बड़ा डिस्टेबलाइज होगा। दूसरी बात ये होगी कि अगर इस तरह डिस्टेबलाइज मिलता है अफगानिस्तान इस खत्ते में मिलता है, तो फिर पाकिस्तान के जो मंसूबे एसी पैक वगैरह है या इसका जो अमन है उसको काफी खतरा हो सकता है। और तीसरी बात ये है कि पाकिस्तान का इंटरेस्ट ये है कि वार बहुत हो चुका है और इसने खुद भी काफी नुकसान उठाया है, तो मजीद नुकसान उठाने के लिए पाकिस्तान तैयार नहीं है। तो पाकिस्तान मेरे ख्याल में कि
बिल्कुल ये बात जलमे खलील साहब ने भी की है कि इस वक्त मुज़ाकिरात की जो कोशिशें हो रही हैं उसमें पाकिस्तान जो है वो पॉजिटिव किरदार अदा कर रहा है, लेकिन साथ पाकिस्तान पर जाहिर ये इल्ज़ाम भी है कि वो अपनी जो उसकी इंटरेस्ट्स है मुफादात उसकी बुनियाद पर ये मुज़ाकिरात जो है वो करवाना चाहता है, अपनी मर्ज़ी की हुकूमत काबुल में चाहता है। तो ये इल्ज़ामात इसमें कहाँ तक सदाकत है ये हमें नहीं मालूम। अनीस रहमान साहब जी, आप क्या कहना चाह रहे थे?
देखिए बिल्कुल, मैं आपने जो सवाल किया ब्रिगेडियर साहब से थोड़ा सा मैं ऐड करना चाहूंगा। देखिए अशरफ गनी साहब 2014 में पाकिस्तान गए और दाऊद सदर दाऊद खान के बाद वो डॉक्टर अशरफ गनी थे कि उसने पाकिस्तान की फौज की हेडक्वार्टर का दौरा किया और अशरफ गनी वो पहले बंदे हैं जो आईएसआई के सरबराह से मिले। ये मिलना जुलना जो था वो यही था कि अफगानिस्तान में एक सिविलाइज हुकूमत आए और यहाँ जो है जो हमारे पड़ोस ममालिक है वो अपना करीबी किरदार अदा करें। इससे बिल्कुल हम आंखें नहीं छुपा सकते कि पाकिस्तान का किरदार अफगानिस्तान के अमन में कितना अहम है। बिल्कुल पाकिस्तान ने बहुत सारी कुर्बानियां दी हैं, पाकिस्तान ने अफगानिस्तान के आवाम के साथ खड़े हुए थे, लेकिन आज जो है जो किरदार अदा करना चाहिए उनको आज उनका वक्त है। अगर वो अफगानिस्तान के लोगों के दिल जीतना चाहते हैं तो वो मेरे ख्याल में अभी वक्त है। हमने बहुत सारी ये बातें भी सुनी, आपने भी सुनी होगी कि अफगानिस्तान में जो है इंडिया और इंडिया के खुफिया इदारे पाकिस्तान के खिलाफ जो है वो काम कर रहे हैं, तो मेरे ख्याल में वो उस सारी चीजों पर आज पानी फिर जाएगा अगर पाकिस्तान आगे आए और इस अफगानिस्तान के अमन अमल में अपना किरदार अदा करें। उमर दाऊद जई साहब गए थे, 4 दिन उन्होंने वहां पे गुजारे, उसके बाद जो तलीजात गए डॉक्टर अशरफ गनी ने इमरान खान साहब से बात की, उन तीनों ने जो है इस अमल को जो है सराहा है पाकिस्तान की। और मेरे लिए तो अभी ये थोड़ी सी एक अगर खुदा ना खासा ये मुजाकिरात नाकाम हो जाते हैं तो फिर ऐसा ना हो कि और हम कॉम्प्लिकेटेड ये जंग हो जाए और हालात और खराब हो जाए। आपने देखा कि इंडिया के जो सरबराह हैं फौज के उन्होंने ये कहा कि तालिबान इंडिया जो है वो तालिबान के साथ मुजाकिरात करे और उनके साथ ताल्लुकात बनाए और उनके साथ बैठे और अफगानिस्तान के अमन अमल में अपना किरदार अदा करें। तो ये फिर मेरी नजर में ये थोड़ी सी खतरे की बात होगी, क्योंकि अगर ऐसा ना हो कि कल तालिबान जो है इंडिया के पास जाए और फिर उनके मुंह पर जो है यहाँ पे लड़ाई शुरू हो, जैसे कि आप देख रही हैं कि आज वो ईरान जा रही हैं, रशिया जा रही हैं और सारे ममालिक जा रही हैं। तो मेरे ख्याल में हमें बहुत सोच समझ कर ये कदम उठाना चाहिए, पाकिस्तान को भी सोच समझ कर कदम उठाना चाहिए। ऐसा ना हो कि हम फिर एक 17 साल या 40 साल की लड़ाई में फिर धकेल ना जाए। तो मैं समझता हूँ कि इस वक्त हम बिल्कुल नजदीक आ चुके हैं, इतने नजदीक आ चुके हैं
कि पॉजिटिव जो उनका किरदार है
अगर वो भी हम तय कर ले तो हम अमन की तरफ बहुत नजदीक जा चुके हैं।
बहुत शुक्रिया अनीस रहमान साहब आपका, अली अकबर मिर्जा साहब, ब्रिगेडियर सैयद नज़ीर साहब, तीनों का बेहद शुक्रिया। लेकिन नेक्स्ट सेगमेंट पर जाने से पहले एक कॉलर है काफ़ी देर से, नौशेरा से असफंदियार, उनको हम सुनना चाहेंगे। जी उनकी लाइन ड्रॉप हो गई। इलियास खालिद पिशावर से, ओके उनकी लाइन भी ड्रॉप हो गई। और सामीन इस सेगमेंट को समेटते हुए एक ब्रेक लेना चाहेंगे, ब्रेक से वापस आकर प्रोग्राम को आगे बढ़ाएंगे।
वीओए उर्दू अब आपके हाथ में, पढ़िए देखिए सुनिए सेव कीजिए फॉलो कीजिए। دور جانے کی ضرورت نہیں۔ وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں۔ آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے، جو ایپ سٹور پر بھی دستیاب ہے۔ وی او اے اردو اب آپ کے ہاتھ میں۔
جی سامعین، وائس آف امریکہ واشنگٹن سے آپ سن رہے ہیں پروگرام جہاں رنگ، میں ہوں آپ کی میزبان شہناز نفیس۔ اس وقت صوبہ پنجاب سے ہمارے ساتھ سینئر صحافی اور تجزیہ نگار خالد فاروقی صاحب ہیں، ان کو ہم خوش آمدید کہتے ہیں، اور کچھ دیر میں ہیومن رائٹس کمیشن آف پاکستان کے ڈاکٹر مہدی حسن صاحب ہمیں جوائن کریں گے۔ خالد فاروقی صاحب، پروگرام میں خوش آمدید، اور آپ سے ہم یہ جاننا چاہیں گے ساہیوال جو سانحہ ہے، اس حوالے سے جے آئی ٹی کی جو رپورٹ ہے وہ بتایا جا رہا ہے کہ پنجاب وزیر اعلیٰ کو پیش کر دی گئی ہے، لیکن یہ حتمی رپورٹ کہا جا رہا ہے کہ نہیں ہے۔ ابھی تک جو اس کے نکات سامنے آئے ہیں، جو حصے سامنے آئے ہیں، اس سے کیا معلوم ہوتا ہے؟
دیکھیے، یہ حتمی اس اعتبار سے نہیں ہے کہ ابھی جو چوتھا شخص ہے اس کے بارے میں جی آئی ٹی نے مزید جو انفارمیشن ہے وہ پنجاب حکومت کو دینی ہے، اس لیے یہ حتمی نہیں ہے۔ لیکن جہاں تک باقی مقتولین کا تعلق ہے، جن کا جو خلیل جو لاہور کا رہنے والا، اس کی اہلیہ بدقسمت جو تھی اور اس کی بیٹی، تو ان کے بارے میں تو یتمی رپورٹ ہے کہ وہ دہشت گرد نہیں تھے۔ اس میں ابتدائی طور پر جو اس تحقیقاتی رپورٹ میں جو کیا گیا وہ یہ کہ جتنے بھی افسران ہیں اس میں سی ٹی ڈی کے، ان کے خلاف متعلقہ مروج جتنے بھی لوگ تھے، ان سب کے خلاف کاروائی کا حکم دیا گیا ہے، اور اسی طرح سے جو پانچ اہلکار ہیں ان کے خلاف دفعہ 302 کے تحت چالان کا فیصلہ کیا گیا، یعنی ان پر قتل کا جو کیس ہے وہ بنایا گیا ہے۔ اس کے علاوہ جو دو تین بڑے سینئر افسر ہیں، ایڈیشنل آئی جی آپریشن پنجاب اور ایڈیشنل آئی جی سی ٹی ڈی کو، ان کو ان کے عہدوں سے ہٹا دیا گیا ہے، یہ ایک بڑا فیصلہ ہے، جبکہ ڈی آئی جی سی ٹی ڈی اور ایس پی سی ٹی ڈی کو معطل کر دیا گیا ہے۔ یہ رپورٹ تو میں سمجھتا ہوں کہ اس لحاظ سے بہت بہتر ہے ماضی کی نسبت، کہ حکومت نے اس پر فوری طور پر جو ایک وعدہ کیا تھا کہ ہم اتنے ٹائم میں، یہ جو ٹائم لیمٹ انہوں نے رکھی تھی اس پہ انہوں نے رپورٹ پیش کر دی ہے۔ اس سے پہلے ماضی میں تو یہ ہوتا رہا کہ ایسی رپورٹس جو ہیں وہ پیش نہیں ہوتی رہی، لیکن اب پریشر اتنا تھا کہ حکومت کو مجبوراً بھی یہ رپورٹ پیش کرنا پڑی۔ لیکن اس میں تھوڑا سا انہوں نے یہ معاملہ رکھا ہے کہ جس انفارمیشن کی بنیاد پر یہ آپریشن کیا گیا، یعنی یہ کہ جو دہشت گردی یہ خدشہ ظاہر کیا جا رہا تھا کہ اس گاڑی کا دہشت گردوں سے کوئی تعلق ہے یا پھر جو کوئی ملوث شخص جو چوتھا ہے ذیشان جس کا نام ہے، اس کا دہشت گردوں سے کوئی تعلق ہے، تو اس حوالے سے رپورٹ میں یہ بتایا گیا ہے کہ وہ اس طرح سے درست ہے کہ آپریشن کی جو انفارمیشن تھی اس کو مشکوک نہیں قرار دیا گیا، اس کی شفافیت پر اور اس کے درست ہونے پر مطلب یہ ہے کہ اصرار کیا گیا ہے۔ اب دیکھتے یہ ہیں کہ جب کل جو مزید اس کے بارے میں انفارمیشن آتی ہے، کیونکہ کل ان کیمرا بریفنگ بھی ہے جرنلسٹوں کے لیے بھی، تو اس میں کیا یہ رپورٹ جو ہے اس میں حکومت اس کے بارے میں کیا بتاتی ہے۔ لیکن جو چیز جس نے سب سے زیادہ اس ملک کو مطلب یہ ہے کہ اس المناک سانحے میں اس سے تکلیف پہنچائی اور باقی دنیا کو بھی جس نے بھی اس دیکھا، وہ یہ کہ جو لوگ تھے جن کو بے دردی سے قتل کیا گیا، یہ ایک رویہ جو ہے، اس رویے کو کیا کوئی ایک فیصلہ، کیا کوئی ایک کیس جو ہے اس پہ درست کیا جا سکتا ہے؟ یہ ہمارے ہاں ایک عمومی رویہ بن چکا ہے ہمارے قانون نافذ کرنے والے اداروں کا، پولیس کا، اور اس طرح جن لوگوں کو پبلک تک ایکسس دی جاتی ہے کہ وہ جرائم کو کنٹرول کریں۔ میرے خیال کے مطابق جو حکومت نے ابھی فیصلہ کیا ہے کہ ان کے خلاف قتل کا کیس ہوگا، وہ بھی اور وہ پھر وہ لوگ جنہوں نے اس واقعے کو درست کہا، اس میں تو سیاسی قیادت بھی ہماری آ جاتی ہے کہ اس کا بھی ذرا مینٹل لیول ذرا ان کو اس پہ غور کرنے کی ضرورت ہے۔ ہمارے وزراء جو ہیں ان کی اپروچ پہ غور کرنے کی ضرورت ہے کہ انہوں نے کس طرح سے ایک ایسی انفارمیشن کو فوری طور پہ پاس کر دیا پبلک کو کہ یہ تمام لوگ دہشت گرد تھے۔ ایون جو ہمارے انفارمیشن منسٹر ہیں، جو ہمارے وزیر قانون ہیں، اس ہائی لیول پر پہنچ کے بھی ان لوگوں نے اور ماضی کے واقعات کو دیکھنے کے باوجود انہوں نے ان تمام لوگوں کو، اپنے ہی ملک کے لوگوں کو، اپنے ہی شہر کے لوگوں کو، ان کو دہشت گرد قرار دے دیا۔ اس تمام رپورٹ میں ان کے لیے ایک بہت بڑا سوالیہ نشان ہے کہ آپ لوگ کس طرح سے، کیا صرف سیاسی پریشر کو آپ کور کرنے کے لیے یا اس کو ختم کرنے کے لیے آپ اپنے ہی لوگوں پر اس طرح کا الزام لگا دیتے ہیں؟ یہ مطلب رپورٹ کے دونوں حصے جو ہیں، ایک تو اچھا فیصلہ ہے
اور ایک
ساتھ جو انہوں نے جو کام کیا جی ہاں اس پہ ایک تنقید بھی ہے.
ٹھیک خالد فاروقی صاحب, آپ سے کچھ دیر پہلے جو پنجاب کے وزیر قانون ہے راجہ بشارت, ان کی نیوز بریفنگ جو ہے وہ جاری تھی جب میں اسٹوڈیوز آ رہی تھی, تو انہوں نے کیا کہا ہے؟ انہوں نے یہ بات تو میں نے سنی کہ کئی پولیس اہلکاروں کے خلاف ایف آئی آر جو ہے وہ کٹی ہے, کچھ سزائیں بھی انہوں نے سنائی, لیکن کیا ان کی اپنی پارٹی کے لوگ, جس کا حوالہ آپ نے بھی دیا, جو فیڈرل منسٹر ہیں جنہوں نے کہ کہا تھا کہ خلیل فیملی جو ہے ان کا دہشت گردی سے تعلق تھا, اسلحہ برآمد ہونے کی باتیں کی گئی تھی, تو کیا ان کو بھی کوئی سزا دینی چاہیے, دی جائے گی؟
دیکھیے اصل بات تو یہ ہے کہ ان لوگوں کو تو اخلاقی سزا ملنی چاہیے, اور اگر ان کا ضمیر ہو اور ضمیر ملامت کرتا ہو تو سب لوگوں کو ان لوگوں کو سزا ملنی چاہیے جو لوگ کسی ثبوت کے بغیر الزام لگا دیتے ہیں. آج ہم پچھلی گورنمنٹ کو, نواز شریف کی حکومت کو سانحہ ماڈل ٹاؤن کی وجہ سے برا بھلا کہتے ہیں, اور پھر ہم کہتے ہیں کہ ان تمام لوگوں کو کس طرح سے جب قتل بھی کیا گیا, مارا جب گیا تھا, تو اس وقت کے وزراء جو تھے وہ یہ اس کو بالکل درست ثابت کرنے کی کوشش کر رہے تھے. آج جب یہ ہمیں پتا ہے اور ہماری پوری پولیٹیکل قیادت کو, پاکستان کے ہر شہری کو پتا ہے کہ ہمارے ہاں اختیارات کا ناجائز استعمال کتنے بڑے پیمانے پر اور کتنے خوفناک انداز میں ہوتا ہے, تو اس کے باوجود میرے خیال کے مطابق ان تمام وزراء سے یہ کوشچن کیا جانا چاہیے. اگرچہ پارلیمنٹ ان کا احتساب کر رہی ہے, میں یہ بھی سمجھتا ہوں, پاکستان بیسیکلی آپ دیکھیں بڑا مختلف سا ملک ہے, بعض معاملات میں آپ کو ریجٹ نظر آئے گا, بعض معاملات میں آپ کو یہ بڑا پارلیمنٹیرین رویہ بھی اس کا نظر آئے گا. ایک پارلیمنٹ موجود ہے, اس میں ان کی جتنی کھینچا تانی ان کے لیے جو ان کی کھچائی ہو رہی ہے وہ اپنی جگہ پہ ہے, لیکن میرے خیال کے مطابق ان لوگوں کے لیے ظاہر ہے کوئی اور سزا تو نہیں ہو سکتی, پر ان کو پارلیمنٹ میں, ارکان پارلیمنٹ کو ان سے ضرور یہ کوشچن کرنا چاہیے, اور بار بار کوشچن کرنا چاہیے, میڈیا کو بار بار ان سے کوشچن کرنا چاہیے. ایسے لوگ کسی بھی پارٹی سے کیوں نہ کسی کا تعلق ہو, ان کو ہمیشہ سے سوسائٹی میں ولن کے طور پہ پیش کرنا چاہیے. جو لوگ کسی بھی قتل پہ پردہ پوشی محض اس لیے کرتے ہیں تاکہ ان کا اقتدار, ان کی حکومت, ان کی سیاست جو ہے وہ بچ جائے, تو یہ ایک بدترین مثال ہے جو قائم کی جاتی ہے, اور اس میں کوئی ایک شخص انوالو نہیں ہوتا, مختلف ادوار میں مختلف ذمہ داران لوگ جو ہیں اس میں انوالو ہوتے رہتے ہیں, اور کسی کو اس پہ بعد میں کوئی, مجھے لگتا ہے کہ شرمندگی بھی کچھ زیادہ محسوس نہیں ہوتی.
جی ڈاکٹر مہدی حسن صاحب نے ہمیں جوائن کیا ہے, السلام علیکم ڈاکٹر مہدی حسن صاحب. اور ہمیں یہ معلوم ہے کہ آج آپ کا جو ادارہ ہے ہیومن رائٹس کمیشن آف پاکستان, انہوں نے بھی اس واقعے کی مذمت کی ہے سخت الفاظ میں. آپ ہمیں یہ بتائیے گا کہ یہ پہلی دفعہ نہیں ہے کہ اس طرح واقعہ ہوا ہے پاکستان میں, اس طرح کے واقعات جو ہے وہ بار بار رونما کیوں ہو رہے ہیں, اور کیا انتظامی اور سیاسی اقدامات اٹھانے کی ضرورت ہے اس وقت؟
دیکھیے بات یہ ہے کہ پولیس جو ہے اس کی تربیت میں کمی ہے, ان کا کلچرل لیول ڈیولپمنٹ کا بہت لو ہے, ان کی تعلیم ایسی نہیں ہے, ان کو کرمنالوجی کے بارے میں کچھ نہیں پڑھایا جاتا. ایک تو پولیس کا رویہ ہے, اور یہ کوئی پہلا موقع نہیں ہے ایکسٹرا جوڈیشل کلنگ کا, اور وہ ڈرائیور ذیشان نامی جو تھا وہ اگر دہشت گرد بھی تھا تو اس کو گرفتار کر کے عدالت میں پیش کیا جانا چاہیے تھا. یہ وزیر اعظم نہیں ہے کہ وہ یہ اعلان کرے کہ کوئی دہشت گرد ہے یا نہیں ہے, بغیر کسی عدالت کے فیصلے کے کسی پہ الزام لگا دینا, اور اگر الزام لگا دیا گیا تھا تو جس طرح بچوں کو گاڑی سے نکالا تھا اسی طرح اس کو گرفتار بھی کیا جا سکتا تھا جس کو مارنے کے لیے انہوں نے فائرنگ کی. دوسرا مسئلہ یہ ہے بہت اہم کہ کس قسم کا اسلحہ ہوتا ہے پولیس کے پاس. پولیس کے پاس آٹومیٹک اسلحہ اتنی بڑی تعداد میں بڑے بور کا وہ نہیں ہونا چاہیے, ان کے پاس یہ کلاشن کو اس سے فائرنگ کی گئی. عام طور پہ پولیس کے پاس اس پر خطرناک اسلحہ نہیں ہوتا, بلکہ جو ترقی یافتہ ممالک ہیں ان میں تو پولیس مسلح بھی نہیں ہوتی, اور اگر مسلح کرنا پڑتا ہے کبھی تو اس کے لیے ٹیلی ویژن پہ اور ریڈیو پہ اعلانات کیے جاتے ہیں, اور عوام سے معذرت کی جاتی ہے کہ آج آپ کو پولیس مسلح نظر آئے گی. یہاں پولیس جو ہے وہ ایکسٹرا جوڈیشل کلنگ کو پہلی دفعہ نہیں ہوئی ہے یہ پاکستان.
بالکل
ایسے موقع بہت رہے ہیں جب پولیس یہ محسوس کرتی ہے کہ وہ کیس ان کا کمزور ہے اور عدالت کوئی کامیاب نہیں ہو سکے گا تو وہ خود سے فیصلہ کر کے اس کو ہلاک کر دیتے ہیں. تو یہ تمام چیزیں قابل غور ہیں اور اس سے پولیس کی ریفارم جو ہیں ان پہ غور کرنا چاہیے, ان کو کرمنالوجی کا سبجیکٹ باقاعدہ پڑھانا چاہیے اور ان کی تربیت ہونی چاہیے, سائیکولوجیکل وارفیئر کا سبجیکٹ ان کو پتا ہونا چاہیے کہ کس طرح کسی ملزم کو ڈی مورلائز کیا جا سکتا ہے, کس طرح اس سے ہتھیار بنوائے جا سکتے ہیں. یہ تمام چیزیں ان کو آنی چاہیے جو نہیں آتی پاکستانی پولیس کو.
جی اوکے, کچھ کالرز ہیں ان کو ہم سنتے ہیں مختصر. چترال سے محمد شفیع جی السلام علیکم. اور اپنا ریڈیو بند کیجیے.
السلام علیکم جی. شناز بہن بہت شکریہ کال لینے کا. اصل میں سوال یہ ہے کہ یہاں پہ یہ بتایا گیا کہ ان پولیس والوں کو اپنی عہدوں سے ہٹایا گیا, بات یہ نہیں کہ ان کے عہدوں سے ہٹانے سے مسئلہ حل نہیں ہوتا, ان کو کورٹ مارشل ہونا چاہیے, ان کو جیل جانا چاہیے تاکہ دوسروں کی زندگیاں بغیر کسی وجہ سے چھیننے والوں کو جو ہے وہ سزا ان کو بھگتنا چاہیے. اور یہ کہاں کا قانون ہے کہ خاتون کو براہ راست 12-13 گولیاں جو ہے بغیر کسی وجہ سے برسا دیتے ہیں, اور ان لوگوں کو کڑی سے کڑی سزا ہونا چاہیے.
بہت جی بہت شکریہ. طارق چختائی چونیا سے جی السلام علیکم.
وعلیکم السلام شناز بہن. میرا پروفیسر مہدی صاحب اور اگر کوئی اور پینلسٹ ہو, میرا سوال یہ ہے کہ پہلی بات تو یہ ہے کہ یہ انتہائی خوش آئند فیصلہ ہے اور جج کی رپورٹ کے مطابق یہ جو اقدام کیا گیا اتنے بہت بڑے سانحے کے بعد, سوال یہ پیدا ہوتا ہے کہ کیا ہم ہماری یادداشتیں کتنی کمزور ہیں. آپ کو یاد ہوگا کہ اس سے پہلے راول پنڈی میں ایک سانحہ پیش آیا تھا, وہ زمرد ہاں ایک بندہ تھا, وہ اس نے وہ گن پکڑی ہوئی تھی تو 2-4 گھنٹے کے لیے پورا ملک میڈیا پہ تھا,
آپ کو یاد ہوگا. جی.
تو کہنا میں یہ چاہتا ہوں کہ کیا ایسے جو انسیڈنٹ ہوتے ہیں اس میں کیا فائر ہی ایک حل ہوتا ہے پہلی بات, اور دوسری بات یہ ہے کہ کیا ایسی قانون سازی مستقل بنیادوں پر ہو جانی چاہیے کہ اگر ایکسٹرا جوڈیشل کلنگ جو کرتے ہیں لوگ ان کو کسی کو معطل کر دیں, ان کو جیل بھیجا جائے, یہ گھر آ جاتے ہیں اور ان کو ایک جگہ سے دوسری جگہ جب پوائنٹ کیا جاتا تو کیا وہاں پر ٹھیک ہو جاتے ہیں. یہ انہوں نے بالکل بجا فرمایا مہدی صاحب نے, سائیکولوجیکلی ان کی ٹریننگ ہونی چاہیے, ریفائن ہونا چاہیے اور قانون سازی ہونی چاہیے.
بہت شکریہ.
اور اس میں ایک میری ریکویسٹ ہے, ایک ریکویسٹ ہے جی, میری آخری میری ریکویسٹ یہ ہے کہ جب بھی پولیس کے ایسے ان کے جو کرتوتے ہیں کالے کارنامے, ان میں جو ایکسٹرا جوڈیشل کلنگ ہو اس میں کم از کم جو رپورٹس کے لیے جو بھی ٹیم تشکیل دی جائے اس میں کم از کم ہائی کورٹ کے ججز ہونے چاہیے. میری بہت
شکریہ. تھینک یو سو مچ. لیاقت الملک دیر سے اس سیگمنٹ کے لاسٹ کالر. جی
جی السلام علیکم شہناز جی. بھی اصل میں مسئلہ یہ ہے کہ اس واقعے سے پنجاب کے نہیں بلکہ پورے ملک کے عوام جو ہے وہ اتنے خوف فارات میں مبتلا ہے کہ اب لوگ گھر سے نکل بھی نہیں سکیں گے, دہشت گردوں سے اتنا خوف نہیں ہے جتنا کہ اپنے پولیس سے ہیں. ہاں میں ان سے کیتی کے والوں کو اپریشیٹ کروں گا, ان کی تربیت بھی اچھی ہو رہی ہے, ایٹیچیوڈ بیہیویئر ان کی بہت بہترین ہے, ان کو ان سے سبق لینا چاہیے. دوسری بات یہ ہے کہ ہم کس کو روئے, سی ٹی ٹی وی والوں کو روئے یا وزرا کو جو جی آئی ٹی رپورٹ سے پہلے ان کو دہشت گرد قرار دے رہے ہیں, جبکہ ان کے بچے اور ان کے لاحقین مقتولین رو رہے ہیں میڈیا پر اور میڈیا کو خراج تحسین پیش کرتے ہیں کہ اس طرح واقعات ہو پر وہ بحث کرے, اگر یہ نہ ہوا تو آئندہ پتہ نہیں کیا ہوگا اس ملک کا.
ٹھیک ڈاکٹر مہدی حسن صاحب, آپ پاکستان میں موجود ہیں, آپ کی نظر ہے میڈیا پر بھی اور جس طرح کی یہ تحقیقات ہو رہی ہے اس سانحے کی, یہ بتائیے گا کہ جو طریقہ کار اپنایا گیا تحقیقات کے لیے وہ درست ہے آپ کی نظر میں, کیونکہ کچھ نکتہ چینی بھی ہو رہی ہے اس پر.
دیکھیے میرا خیال یہ ہے, میں پہلے بھی کہہ چکا ہوں, جے آئی ٹی پہ مجھے اعتبار نہیں ہے, है, उसमें जो लोग हैं उनमें पुलिस के लोग भी हैं और वो यकीनन अपने लोगों के खिलाफ सुरक्षा देने में जाएंगे। इसकी जुडिशियल इंक्वायरी जरूरी है और जुडिशियल इंक्वायरी भी हाई कोर्ट के जजेस से यह नहीं कि आप किसी फैशन जज से करवा लें, हाई कोर्ट के जजेस से इसकी जुडिशियल इंक्वायरी होनी चाहिए। और जो अगर वो बिल पास विशाल नाम के ड्राइवर जो अलर्ट किया गया जिसकी वजह से बाकी लोग अलर्ट हुए और ये कहा जा रहा है वो कोलैटरल डैमेज था, उसको गिरफ्तार करने की कोशिश की नहीं की तो इसके लिए पूछा जाना जरूरी है। और अगर ये पता था कि वो दहशत गर्द है और ये कहा गया है कि उसकी गाड़ी को मॉनिटर कर रहे थे तो उसको घर से गिरफ्तार करने की कोशिश की नहीं की गई, जबकि उसके मोहल्लेदारों का कहना जो है वो इन बयान से बिल्कुल मुख्तलिफ है। उसका भी गौर किया जाना चाहिए कि उसके हम खाए उसके लोग क्या कह रहे हैं। और आखिरी बात मैं ये कहना चाहती हूँ कि हमारे वजीरों को बयान देने से पहले पूछ लेना चाहिए किसी एक्सपर्ट से, किसी माहिर से, माहिर कानून से, या जो लोग इस किस्म के मामले को समझते हैं उनसे बयान दे देना कि कोई दहशत गर्द है या दहशत गर्द था, या माजरत करने भी काफी नहीं है कोलैटरल डैमेज कहती। ये तमाम चीजें ऐसी हैं जिनका नोटिस किया जाना जरूरी है और सिर्फ नोटिस जरूरी नहीं है बल्कि करार वाकई सजा भी मिलनी चाहिए लोगों को।
ठीक, बहुत शुक्रिया आपका डॉक्टर मेहदी हसन साहब और खालिद फारूकी साहब, आपके भी हम बेहद शुक्रगुजार हैं। और इस टॉपिक पे हमारी जो डिस्कशन है एनालिसिस वो जारी रहेगी आइंदा प्रोग्रामों में भी। इस वक्त प्रोग्राम को हम आगे बढ़ाना चाहेंगे, एक ब्रेक लेते हैं, ब्रेक से वापस आकर अपनी बातचीत जारी रहेगी।
रेडियो प्रोग्राम सदाए जहां न्यूज़ नेटवर्क और वॉइस ऑफ अमेरिका की मुश्तरका पेशकश है। यह प्रोग्राम सुनते रहिए और इस बारे में अपनी आरा, तजावीज और सवालात के लिए हमसे राबता कीजिए facebook.com/sejradio या फिर facebook.com/radionewsnetwork।
ये वॉइस ऑफ अमेरिका वॉशिंगटन है। आप हमारे प्रोग्राम हमारी वेबसाइट पर किसी भी वक्त देख सकते हैं। पता है www.urduvoa.com।
जी सामीन, वॉइस ऑफ अमेरिका वाशिंगटन से आप सुन रहे हैं प्रोग्राम जहां रंग, मैं हूं आपकी मेज़बान शहनाज नफीस। और प्रोग्राम के इस सेगमेंट में हम बात करेंगे PTM यानी पश्तून तहफ़ुज़ तहरीक के एक रहनुमा आलमज़ेब महसूद की कराची में गिरफ्तारी पर। और इस मौजू पे हमने मदु किया है PTM के एक सीनियर रहनुमा डॉक्टर सैद आलम महसूद को। और कराची से हमें ज्वाइन कर रहे हैं सदर हैं कराची बेस्ड जुडिशल हेल्पलाइन के डॉक्टर सैद आलम महसूद साहब इस वक्त हमारे साथ हैं। अस्सलाम वालेकुम डॉक्टर सैद आलम महसूद साहब। जी डॉक्टर सैद आलम महसूद साहब, हम नदीम शेख जो हैं उनसे भी इस बारे में जानना चाहेंगे, लेकिन अभी तक जो इत्तलाआत आ रही हैं वो पुलिस ने आलमज़ेब महसूद जो हैं उनके ख़िलाफ़ मुकदमा जो है वो दर्ज किया है, जिसमें के इल्ज़ाम लगाया गया है कि आलमज़ेब महसूद ने कराची के एक इलाके सहराब कोर्ट में एक जलसा किया था जिसमें हंगामा राई और तोड़फोड़ की गई और अमलाक की तोड़फोड़ से शहर का जो अमन है पुलिस के मुताबिक उसको भी नुकसान पहुंचाया गया। लेकिन उनकी गिरफ्तारी पर हमें मालूम है PTM की तरफ से काफ़ी प्रोटेस्ट जो हैं वो किए गए, तो उसकी वजह जो है वो क्या थी? शुरू में आप लोगों की तरफ से ये कहा जा रहा था कि आप के जो मुतालबे हैं वो एक पुरअमन अंदाज में किए जाएंगे, फिर ये कुछ क्यों किया गया?
सबसे पहले तो आपका शुक्रिया। मैं जैसे मैं कहा मुझसे कोई तीन नंबर पहले आलमजेब ने बात तकलीफ की, आलमजेब PTM में मिसिंग लोगों के खसूसी काम कर रहा था। 3,500 मिसिंग लोग आलमजेब की वजह से पता चले थे, اس تقریر میں نہ کوئی بات نہ کوئی غلط بات کی ہے اس نے, نہ گڑبڑ ہوئی ہے, نہ ایک کملہ ٹوٹا ہے, کملہ تو وہاں ہوتا بھی نہیں ہے, نہ کوئی کچھ بھی نہیں ہوا. یہ رات کو جب میں اور علی وزیر واپس آئے تھے, ہم تو بائی ایئر آئے تھے, تو جب گھر پہنچے تو پتہ چلا کہ جب واپسی پہ یہ جا رہے تھے تو پولیس نے ان کو روکا تھا, تو پولیس نے ان کو روکا تھا تو یہ اس پہ ہاتھ لگا تھا, اس کی ویڈیو موجود ہے, تو اس نے کہا کہ بھائی ہاتھ مت ڈالو مجھ پہ, جو بات کرنا چاہتے ہو کرو. تو یہاں سے سلسلہ شروع ہوا تھا, کوئی کچھ نہیں ہوا تھا, اس رات کو بھی کچھ نہیں ہوا تھا. تیسری صبح کو یہ کلفٹن گئے تھے, یہ بوٹ پرسن جو ہے سمندر کے کنارے وہاں آگے گئی, تو وہاں پھر یہ پولیس اس کے پیچھے گئی تھی, تو وہاں انہوں نے پولیس نے ان کے ساتھ ہاتھا پائی کی تھی, اس کی بھی ویڈیو موجود تھی. تو اس میں ملک سے امن عامہ یا عوام یا ٹریفک جام یا کسی اور کی بات کوئی نہیں تھی, پولیس ہی اسی کے پیچھے پڑ گئی تھی, اور ارادہ یہ تھا کہ اس وہاں کو پکڑا جائے, یہ اب لگ رہا ہے. اور اس کا قصور صرف یہ تھا کہ یہ ہم میں سے بھی مسنگ لوگوں پہ سب سے زیادہ کام کرنے والا تھا.
جی ڈاکٹر میسود عالم صاحب, جی جی جی
سوال یہ ہے,
جی جی پلیز,
سوال یہ ہے کہ ایک شخص جس نے مسنگ لوگوں پہ کام کیا, اس کو یہ چیلنج لگے ہیں. دوسری طرف 440 سے زیادہ لوگوں کا قاتل رام انوار کھلے عام کرتا ہے, احسان الحسان جس نے ہزاروں لوگ کو شب العامی قبل اسکول خود تقسیم کیا کہ میں نے کرائے ہیں, وہ ریاست کا مہمان ہے, اور مسنگ لوگوں پہ کام والے کے ساتھ یہ ہو رہا ہے.
ٹھیک, تو ابھی آپ کے بقول جو ناانصافیاں پشتونوں کے ساتھ ہو رہی ہیں, جس کے حوالے سے یہ تحریک جو ہے کافی عرصے چل رہی ہے, کیا کچھ آپ لوگوں نے اچیو کیا ہے؟
اس میں سب سے پہلی اچیومنٹ یہ تھی کہ یہ پختون قوم یا اغوال قوم بنا دی گئی تھی, ایک دہشت زدہ قوم, ٹیررائز قوم بنا دی گئی تھی یہاں, جس کا بھائی بھی مسنگ ہوتا تھا, دوسرا بھائی رپورٹ نہیں کر سکتا تھا, اس کو ہم نے دبان دی. پھر مسنگ لوگ میکسیکن کاؤنٹر جو فوجی چوکیوں کی حسب تیزیاں ہوا کرتی تھی, ریلیشن ہوا کرتی تھی, لوگوں کو مرغا بنایا جاتا تھا, اس کے بارے میں بات کی, یعنی اچیومنٹ کی. سب سے اہم بات یہ ہے کہ اب فاٹا اور سوات مالاکنڈ صوبے میں اور بلوچستان کے کشمیر کھلے ہوئے اور پورے ملک میں جو پشتونوں کے ساتھ زیادتیاں ہوتی ہیں, اب سب کو پتہ چلا ہے کہ ہماری آواز اٹھانے والے کوئی ہیں جن کا ووٹ سے کوئی تعلق نہیں ہے, کردار سے کوئی تعلق نہیں ہے, جس کا کام ہی صرف یہ ہے کہ ان کی عزت اور ان کے سر جان کی حفاظت کی جائے. تو جان و مال اور عزت کی حفاظت کے حوالے سے ہم نے بہت اچھی محنت کی ہے, اور یہی وجہ ہے کہ ہمارا ہر جلسہ پچھلے جلسے کا ریکارڈ توڑتا ہے. اب ٹانگ جیسی جگہ میں ایسا جلسہ کرنا, کراچی میں نجیب شہید کی برسی کے سلسلے میں ایسا جلسہ کرنا, کسی کی برسی اس کی نہیں ہوگی. ذوالفقار علی بھٹو صاحب کی کتنی بڑی شخصیت تھی, ان کی برسی بھی ایسی نہیں ہوگی. تو یہ ساری اچیومنٹ بھی ہم قوم کو متعدد کرتی ہے, اس کو عزت نفس دی ہے, اس کو زبان دی ہے.
جی ڈاکٹر میسود عالم صاحب, ہمیں یہ معلوم ہے کہ پاکستان کے اندر بعض لوگ جو ہیں وہ پی ٹی ایم کو ملک کا وفادار قرار نہیں دیتے, لیکن اب خبر یہ آئی ہے کہ پیپلز پارٹی کے بلاول بھٹو زرداری جو ہے ان کی ہدایت پر عالم زیب میسود کو ایک وکیل فراہم کیا جا رہا ہے, اس کو آپ کتنی بڑی کامیابی خیال کرتے ہیں؟
ہمارے سے تمام سیاسی پارٹی کی طرف سے کا شکریہ بھی ہم ادا کرتے ہیں کہ جنہوں نے وقتاً فوقتاً ہمارے موقف کی حمایت کی ہے. اب حال ہی میں سینٹ میں جماعت اسلامی کے صوبائی امیر سینیٹر مشتاق احمد نے جو بیان دیا ہے خیسور کے واقعے پہ, یہ بھی ایک بہت شور کرنے کی بات ہے. بلال بھٹو صاحب نے منظور پشتین کو صوبہ بدر کرنے کے حوالے سے بھی ہمارا ساتھ دیا تھا, اس حوالے سے بھی ساتھ دیا ہے. اب وکیل کرنا نہ کرنا یا قبول کرنا نہ کرنا الگ بات ہے, لیکن ایک سیاسی پارٹی میں اگر اتنا کچھ کیا تو یقیناً مستحق ہے اس بات کی کہ ہم ان کا شکریہ ادا کریں.
جی بہت شکریہ ڈاکٹر سید عالم میسود صاحب. اور سامعین آپ کو بتاتے چلیں کہ اس موضوع پہ ہم نے کراچی بیسڈ جوڈیشل ہیلپ لائن کے صدر ندیم شیخ کو مدعو کیا تھا, لیکن وہ فون بتایا جا رہا ہے کہ نہیں اٹھا رہے تھے. اس کے ساتھ ہی شہناز نفیس کو پروگرام ختم کرنے کی اجازت دیجیے. اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔
رواں سال بھارت میں ہونے والے پارلیمانی انتخابات میں بی جے پی کو شکست دینے کے لیے حزب اختلاف کی جماعتیں ایک عظیم اتحاد قائم کرنے کی کوشش کر رہی ہیں۔ بھارت سے ایک تجزیہ کار پرتاپ سومانشی اس اتحاد کو ایک بڑی تبدیلی کے طور پر دیکھتے ہیں۔ وہ کہتے ہیں کہ بھارت میں اپوزیشن جماعتیں بالآخر یہ مان گئی ہیں کہ وہ الیکشن میں بی جے پی کو اکیلے نہیں روک سکتی اور اسے شکست دینے کے لیے حزب اختلاف کی تمام سیاسی جماعتوں کو متحد ہونا پڑے گا۔
بی جے پی کے جو یہاں پہ لیڈ تھی اس کو یہ دیکھا گیا کہ یہ جو ملٹی کارنر فائٹ ہوتی تھی یہاں پہ اس کا فائدہ بی جے پی لے جاتی تھی۔ یہاں تک یہ کہا جاتا تھا کہ اگر باقی اپوزیشن کے ووٹ اکٹھے کر دیے جائیں بی جے پی کوئی بھی الیکشن نہیں جیت سکتی۔ تو یہ وجہ رہی کہ سب کو یہ لگا کہ ان کے بھی سروائیول کا سوال تھا کہ اگر وہ الگ الگ لڑیں گے تو وہ کچھ کر نہیں پائیں گے۔ سب سے بڑا الائنس جو ہے وہ اتر پردیش میں ہوا۔ اتر پردیش میں سماج وادی پارٹی اور سماج پارٹی جو دو ایک دم پرسپر وپریت اور ویرودھی وچار دھارا کے تھے یہ ساتھ آئے۔ تو وہاں پہ اس کے لیے وجہ یہ تھی کہ 2014 میں ایک کے پاس زیرو سیٹ آئی اور ایک کے پاس فور سیٹ وہ جیت پائے۔ تو لوگ اس بار یہ لگا ان کو کہ اگر ہم مل کے لڑتے ہیں تو ہماری جو ہے ہم 40-50 سیٹ جیت سکتے ہیں۔ اور سب سے بڑی چیز بی جے پی کو روکنے کے لیے اتر پردیش میں ہی اگر کوئی چمتکار ہوتا ہے تبھی بی جے پی رکتی ہے۔ تو یہ ہوا کہ بی جے پی کو 73 سیٹس ملی تھی آؤٹ آف 80۔ تو اب بی جے پی کے لیے بھی یہ چنتا کی بات ہے کہ اگر وہاں آؤٹ آف 80 اگر ایک بڑا چیلنج وہاں آتا ہے تو سینٹر میں ان کے لیے کیا ہوگا۔ اسی طرح اگر دیکھا جائے تو بہت ساری جگہیں ہیں جہاں وہ آؤٹ آف 80 سیٹس میں قریب 100 سیٹیں ایسی ہیں جہاں یہ الائنس اثر کرے گا۔
دوسری جانب ایک اور بھارتی تجزیہ کار ڈاکٹر راکیش کمار کہتے ہیں کہ اس میں کوئی شک نہیں کہ بی جے پی کے خلاف اس اتحاد کی تشکیل بھارتی سیاست میں ایک اہم پیش رفت ہے۔ تاہم وہ کہتے ہیں کہ ابھی یہ دیکھنا ہوگا کہ اتحاد میں موجود روایتی طور پر ایک دوسرے کی مخالف سیاسی جماعتیں آخر تک متحد رہ سکیں گی یا نہیں۔
اس لیے جو پرانی جو ٹریڈیشنل جو اپوزنگ پارٹیاں تھیں جو پہلے کبھی ایک دوسرے سے کبھی بات چیت نہیں کیا کرتی تھی، ان لوگوں نے سوچا کہ اگر مودی کو ہٹانا ہے یا بی جے پی کو ہرانا ہے تو پولیٹیکل پارٹیز کو ایک ساتھ ایک جٹ ہونا پڑے گا۔ اس لیے اس جو آپ کا جو آپ کی جو رپورٹ ہے وہ بالکل واضح ہے اس بات کو لے کر کے کہ دیر بھر کی جو پولیٹیکل پارٹیز ہیں، جو اپوزیشن پارٹیز ہیں جو مودی کے ساتھ نہیں ہیں، بی جے پی کے ساتھ نہیں ہیں، ان میں ایک انڈرسٹینڈنگ بنی ہے کہ اگر بی جے پی کو ہرانا ہے، اگر مودی کو کرسی سے باہر کر رکھنا ہے تو اس کے لیے ضروری ہے کہ ساری پولیٹیکل پارٹی، ساری جماعتیں جو ہیں وہ ایک ساتھ ایک جٹ ہو کر کے ان کا چیلنج کو جو ہے وہ چناؤ میں آئیں اور چناؤ لڑیں۔ بہت ہی اہم مانا جا رہا ہے انڈین پالیٹکس میں کہ ایک نیا دھڑا جو کانگریس اور بی جے پی کے علاوہ جو مودی کو چیلنج کر سکتا ہے وہ ایک جو ہے اس کی شروعات ہوئی ہے۔ لیکن اب اس میں پیچ بس اتنا ہی ہے کہ کیا یہ دوستی تو اسٹیج پہ جس طرح سے ان لوگوں نے ہاتھ ملا کر کے لوگوں کو بتایا کہ ہم ایک ساتھ ہیں، کیا ٹکٹ بٹنے کے سمے یا چناؤ لڑتے سمے یہ لوگ ایک ساتھ ایک کینڈیڈیٹ کے پیچھے یہی اسی مضبوطی کے ساتھ کھڑے رہ پاتے ہیں یا نہیں رہ پاتے ہیں، یہ دیکھنے کی بات ہوگی۔
بی جے پی کے ایک ترجمان مسٹر یاترا نے اتحاد میں موجود اپوزیشن کے رہنماؤں پر بدعنوانی کا الزام لگاتے ہوئے کہا ہے کہ یہ لوگ خود کو بچانے کی کوشش میں یہ اتحاد بنا رہے ہیں۔ بھارت میں پارلیمانی انتخابات رواں سال اپریل اور مئی میں منعقد ہوں گے، جس کے بعد مرکز میں نئی حکومت قائم ہوگی۔ شہناز نفیس، اردو وی او اے، واشنگٹن۔
इमरान, तुम उर्दू में ताज़ा तरीन खबरों और दिलचस्प फीचर्स के लिए किस वेबसाइट पे जाते हो?
वॉइस ऑफ अमेरिका की उर्दू वेबसाइट www.urduvoa.com पर और कहाँ?
जबरदस्त, मुझे भी सबसे ज्यादा www.urduvoa.com ही पसंद है।
चलो किसी बात पर तो हम दोनों में इत्तेफाक है।
भाई www.urduvoa.com पर किसे इत्तेफाक नहीं होगा।
ताज़ा तरीन खबरों, खुसूसी फीचर्स, टीवी और रेडियो प्रोग्राम देखने और सुनने के लिए विजिट कीजिए www.voanews.com/urdu।